या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर
816। 8 साल के बाद मैं गुजरने वाला आया हूँ, सबको मिलकर बहुत खुश हुआ। मेरी भली दुआएं दिनों दुनिया में मौला सुखी आबाद रखे, तंदुरुस्ती देवे, ईमान ज्यादा करे, अपनी मोहब्बत देवे, दोस्तों सुखरीत में पूरा रखे, रोजी रोजगार में मौला बरकत दे, सुखी आबाद रहो। हमारे जितने गिनान हैं शास्त्र के अलावा, शास्त्र यानी के सतगुरु का स्वनोखा, सतवेनी, मन समझानी, अनंत खाड़ा, ये शास्त्र हैं। 300, 400, 500 पाठ हैं इनके, 600 गिनान हैं इस शास्त्र के अलावा। इन 600 गिनानों में लगभग 200 गिनान पंजाबी के हैं। पिछमस ने पंजाब में बहुत काम किया और अपना हेड ऑफिस मुल्तान में बनाया। गुरपीर सदर दिन माँ बाप ने ज्यादा काम सिंध में किया और कराची को अपना हेड ऑफिस बनाया। बाद में इधर से गुजरात में गए, काठियावाड़ गए, कच्छ में गए। फिर हसन कबीर दीन भावलपुर उच्च में रहे, फिर ताजुद्दीन भी उधर रहे सिंध में। तो हमारे पीरों ने पंजाबी में बहुत गिनान बनाए हैं। गुरबी शमस नौबाद का मैं गिनान बोलता हूं और उस पर वाज करूंगा। गुर दीवा गुर चांद्रना, गुर दीवा गुर चांद्रना, सच्चा गुर दीपक दरिया, गुरा बिना ताला मर्दो ना खुले, तोड़े भरे रहन भंडार, अजियाना सारे तेरा पंथ घना, वीरा मारा धर्मी तरे जीवड़ा ना डरे शाजी। मौला नाज़िर इमाम पर सलवात पढ़ दे। पीर माँ बाप कहते हैं कि गुरु जो है दीपक है, दीपक कहते हैं वो दीवा के जो हाथ में लेके आदमी चले, जैसे कि लालटेन। और दीवा उसको कहते हैं कि जो घर के किसी कोने में जलता हो रहे। फिर कहते हैं कि जो गुरु है वो दीपक भी है कि हाथ में लेके तुम रास्ता ढूंढो, अंधेरे में रास्ता नहीं दिखता, दीपक लेते हैं कि रास्ता दिखे। फिर फरमाया है कि गुरु जो है वो कमरे के अंदर रोशनी देता है। तो यहां मुराद इंसान का जो घट है, दिल है, ये कमरा है कि इसके अंदर गुरु का दीवा जलता है, उसके नूर की रोशनी मिलती है, और गुरु जो है वो रोशनी है, गुरु दीवा भी है, दीपक भी है, और चांद्रना यानी कि आसमान में चंद्र की रोशनी होती है। रात अंधेरी होवे तो जो चांद की रोशनी में सब कुछ दिखता है, तो ये गुरु का नूर है। यहाँ इस जगह मुराद है इल्म की, कि इल्म ऐसा नूर है कि इंसान की जिंदगी में चारों तरफ रोशनी फैल जाती है। गुरु दीपक, गुरु दीवा, गुरु चांद्रना। फिर फरमाया है कि गुरु बिना ताला मर्दो न खुले, तोड़े भरे रहन भंडार। तोड़े कहते हैं खजाने को, खजाना भरा हुआ है, लेकिन ताला जो है गुरु के बगैर नहीं खुलता। तोड़े भरे रैन भंडार, अजिया ना सारे तेरा पंथ घना। अजिया तू अभी भी तू उठा नहीं, जागता नहीं, सुस्ती में पड़ा है, तेरा रास्ता बहुत लंबा है, उठ। वीरा मारा धर्मी करे, जो मजहब परस्त होंगे, इबादत वाले होंगे, वही तरे जाएंगे। वीरा मारा धर्मी करे, जीवड़ा न डरे, लेकिन लोग डरते नहीं इस चीज से, जीवड़ा न डरे। शाह जी है मौला, ये लोग गफलत में पड़े हैं, जागते नहीं, तू रहमत कर इनके ऊपर। ये गिनान का थीम है। इसमें बाकी के और भी जो पाठ है, बपी शमस माँ बाप ने हमें जगाने के लिए कहे। आगे कहते हैं कि वहां यानी मौत के बाद, बेरी तरी सच है यार दी, हुआ बेरी तरे सच यार दी। सच्चा यार जो है, जो आबिद है, जिसका दिल साफ है, उसके दिल में कोई बदमाशी नहीं, उसकी नाव पार होगी। डूंगे डडुमाए भव सागर मां तरे, ये जो दुनिया है एक गहरा समुंदर है, डूंगा गहरा है, इसमें लहरें भी बहुत हैं, इसमें जानवर भी बहुत हैं। दुनिया बड़ी बुरी जगह है, हम इसको जानते नहीं, दुखों से भरी हुई है। एक जगह पीर कहते हैं कि जो दुनिया है ना, वो ऐसी खराब औरत है कि ना राजा की बनी ना भिखारी की बनी। तो पीर माँ बाप हमको इस बात में जगाना चाहते हैं, और दीपक और दीवा बना के कहने का मकसद ये है कि मौला के फरमान पे, गुरु के फरमान पे चलो। पंजाब की जमात बड़ी किस्मत वाली जमात है। मौलाना इमाम सुल्तान मोहम्मद शहदादार को, पंजाब की जमात को मेरी रोशन जमात बुलाते थे। हमेशा पंजाब की जमात को इमाम बड़ा प्यार करते थे। मुझे एक वाकया याद है, डायमंड जुबली के टाइम पे मौला हिंदुस्तान आए और 5 महीने रहे। कपूरथला के महाराजा ने सुल्तान मोहम्मद शाह को कपूरथला इनवाइट किया। پنجاب جماعت کو حکم ہوا کہ تم کپور تھلہ آؤ، 8,500 اسماعیلی کپور تھلہ پہنچ گئے۔ کپور تھلہ کے مہاراجہ نے شہر میں اناؤنس کرایا کہ آغا خان میرا دوست ہے، ان کو ملنے کے لیے ان کے مرید آتے ہیں، وہ سب میرے مہمان ہیں۔ تو کوئی بھی دکاندار ان سے کھانے پینے کی چیزوں کا کوئی پیسہ مت لینا، نوٹ کر لینا، اور پھر میں ان کے پیسے دوں گا۔ تو جہاں اسماعیلی جاتے تھے کوئی پیسے نہیں لیتا تھا، بہت عزت مان دی اس نے۔ یہاں تک کہ بعض عورتیں نے کپڑے وغیرہ کے کچھ کھلونے خرید کیے تو پیسے نہیں لیتے تھے۔ مجھے جو کہنا تھا وہ یہ ہے کہ پنجاب کی جماعت بیٹھی ہے، مولانا سلطان محمد شاہ ماتا سلامت کے ساتھ آئے، مولا آ کے جب ہی بیٹھے ہیں تو ایسا کر کے ایک ایک کو دیکھتے ہیں، ایک ایک سے آنکھ ملائی بہت دیر تک، پھر ایسا بیٹھ کے کہتے ہیں میرا دل چاہتا ہے تم ایک ایک کو اپنی گود میں بٹھاؤں اور پیار کروں، لیکن میں بوڑھا ہو گیا ہوں، لیکن دل چاہتا ہے تم کو ایک ایک کو پیار کروں۔ اور رو پڑے، بولا رو پڑے۔ پنجاب کی جماعت مولا کو بڑی پیاری رہی۔ وجہ کیا تھی؟ وجہ یہ تھی کہ پیشمش کے زمانے سے ہم پنجابی لوگ، میں امرتسر کا پیدا ہوا ہوں، پیر شمس کے زمانے سے پنجاب کی جماعت گپتی جماعت رہی۔ پنا لال، بھگوان داس، ہیرا لال، موہن لال، ایسے نام تھے ہمارے، مگر اندر ہم پکے اسماعیلی تھے۔ مر جاتا تھا تو ہم جلاتے تھے تاکہ ہندوؤں کو پتا نہ چلے کہ ہم اسلام پر جاری ہیں۔ شادی کے موقع پر برہمن آتا تھا، ظاہر میں 100% ہندو تھے، لیکن شام ہوتی تھی تو ہم جماعت خانے میں آتے تھے، اور ہم جماعت خانے کو دھرم سلا کہتے تھے۔ جماعت خانے آ کے گنان، جو کچھ بھی ہمارا سسٹم ہے، فرمان، گنان، گھٹپال، تھار، سپرا، مہمانی، سب کرتے تھے۔ 800 برس تک پنجاب کی جماعت نے گپتی جماعت کے طور پہ مذہب کو سنبھال کے رکھا۔ 1914 میں جنوری کے مہینے میں حاضر امام سلطان محمد شاہ داتار نے پنجاب جماعت میں سے 8 آدمیوں کو بلایا، اس میں میرے ابا تھے، مکھی علی بھائی امرتسر والے، مگر اس وقت اس کا نام تھا پنا لال۔ ایک آدمی سیالکوٹ سے تھا، ایک امرتسر سے میرے ابا تھے، راولپنڈی سے تھے، ملتان، پشاور سے، 8 قوم کے لیڈرز جو تھے۔ مولا فرمان کیا کہ پونا اروڑا پیلس میں رات کو 12 بجے میرے بنگلے آؤ۔ رات کو 12 بجے یہ آدمی مولا کے بنگلے پہ پہنچے اور امام سے ملاقات کی۔ مولا فرمایا تم 700 برس سے میرے مرید ہو، میں تمہارے سے بہت خوش ہوں، لیکن اب وقت آیا ہے کہ تم کھلے مسلمان ہو جاؤ. شادی کے موقع پہ مولوی کو بلاؤ، جب بھی کوئی گزر جاوے تو مولوی کو بلاؤ. یہ ہندو سسٹم، ہندو نام سب بند کر دو. آمین. خداوند بنے فرمایا اپنے ہندو نام نکال ڈالو، بچوں کے نام بھی ہندو رکھو، لڑکا ہو گئے تو ختنہ کرو. سال ہدایتیں دی، فرمان کیے، دعائیں دی، گائیڈنس دی. آج میں یہ بات پنجاب کے اندر گوجرانوالا میں بول رہا ہوں کہ آپ میں سے کسی کو ان چیزوں کا پتہ نہیں ہے اور کہیں لکھی ہوئی نہیں ہے. آج میں اس چیز کو ریکارڈ کر رہا ہوں. مولا فرمایا ہندو پن کی سب چیزیں نکال ڈالو، اور یہاں پنجاب کے اندر سنی مسلمانوں کا زور ہے تو تم اپنے آپ کو نو مسلم کے طور پہ ظاہر کرو، تمہاری عزت کریں گے. مولا فرمایا جمعے کا دن آ گئے تو تم ان کے ساتھ جا کے جمعے کی نماز پڑھا کرو. لیکن جماعت خانے کے اندر جو سسٹم تم ہمیشہ کرتے آئے ہو، اپنے مذہب کے اوپر پکے رہو. اس وقت قریباً 1,00,000 گپتی اسماعیلی تھے، پشاور سے لے کے امرتسر تک. امرتسر کے آگے جماعت نہیں تھی. 1,00,000 گپتی تھے. مگر دن ڈالو امام کے اس حکم کے اوپر سب نے عمل نہیں کیا. لگ بھگ 40,000 جتنے اسماعیلی رہے، 60,000 آدمی مذہب میں نہ رہے. اس طرح اسماعیلی مذہب کی شاید امام سلطان محمد شاہ نے ظاہر کرائی پنجاب میں اور فرمایا کہ میں تم سے بہت خوش ہوں کہ تم نے میرا فرمان مانا اور تم نے مذہب قبول کیا. پھر بعد میں مولا نے دعا شیش دی. اسماعیل نام کا ایک آدمی ملتان سے تھا. یہ اسماعیل کون؟ پرویز حیات خضر حیات کا دادا. اس نے کہا مولا آپ ہمارے نام بدل دو. مولا بولے اچھا. تو امام نے سب کے نام بدل ڈالے. میرے باپ کا نام پناہ لال تھا، مولا نے علی بنایا. باپ کا باپ یعنی میرے باپ کو پوچھا تیرے باپ کا نام کیا ہے، عرض کی خداوند بھگوان داس، اس کو عزیز بولا. اس طرح امام نے سب کے نام بدل ڈالے. پھر کیا کیا سنو. ابھی ہم لوگ 700 برس سے ہندو رہے، گوشت نہیں کھاتے تھے، ہندو کے طریقے سے رہتے تھے. حاضر امام بولے دیکھو ابھی رات کا 1 بجا ہے، تو سب لوگ یہاں سے پونا ریلوے اسٹیشن کے سامنے ایرانی کا ریسٹورنٹ ہے، وہاں جا کے گائے کا گوشت کھاؤ. میرے ابا کہتے تھے حکم ہوا ہم لوگ سب ادھر گئے، لیکن زندگی میں کبھی گوشت نہیں کھایا اور وہ بھی گائے کا گوشت، تو بولے حلق سے اترتا نہیں تھا مگر ہم نے کھایا، امام کا حکم مان کے کھایا. یہ ایک ہسٹری ہے ہمارے پنجاب جماعت کی، کس محبت اور پیار سے ہمارے مولا نے پنجاب جماعت کو یعنی گپتیوں میں سے نکال کے ظاہر اسماعیلی بنایا. لیکن یہی پنجابی لوگ لڑتے رہے، جھگڑتے رہے، اور حضرت سلمان سلطان محمد شاہ کے حضور تک شکایتیں پہنچی اور پنجابی اسماعیلیوں نے سب نے نہیں لیکن بعض ایسی جگہ تھی کہ جہاں کے جھگڑے ختم نہیں ہوتے تھے تو مولا کو دکھ بھی بہت دیا. پنجاب کی جماعت سے مولا کو دکھ بھی بہت ملے. پنجابی لوگ ہیں گرم ہیں اور گرم ہونے کے علاوہ یہ عاقبت سوچتے نہیں, غصے میں مار دھاڑ کرتے ہیں. لاروس پور میں مجلس ہوتی تھی, ہزاروں لاروس پور کے نزدیک ہے, ہر سال ایک مجلس ہزاروں میں ہوتی تھی, ایک سیالکوٹ میں ہوتی تھی, اور کھانے کے اوپر پنجابی جھگڑتے تھے. چھوٹی چھوٹی بات کے لیے گانٹھ باندھ لیوے تو چھوڑے نہیں, مطلب کہ دشمنی چھوڑتے نہیں تھے. پنجابیوں کے اندر ایسے لوگ بھی نکلے ہیں کہ امام سلطان محمد شاہ نے 1932-33 کے اندر ایک تحریکہ بھیجا مشنری سبزلی کے ہاتھ سے, کیونکہ مشنری سبزلی کو مولا نے پنجاب جماعت کا کمشنر بنایا تھا, اسپیشل کمشنر. پنجاب جماعت کے کوئی بھی میٹر ہوئے تو پیر سبزلی اس کو سولو کرتے تھے. تعلیقہ بھیجا کہ تھوڑے ٹائم پہلے میرے 5 روحانی بچے میرے پاس آئے ہیں اور ان 5 کے نام لکھے تھے, میں وہ نام ظاہر نہیں کرنا چاہتا. سب فرماتے ہیں کہ یہ 5 آدمی گئے 5 برس میں گزر گئے ہیں, یہ میرے نور میں آ گئے ہیں. پنجاب جماعت کے اندر ایسے لوگ بھی نکلے ہیں کہ جس کے لیے ظاہر تعلیقہ بھیجا امام نے کہ یہ میرے نور میں آ گئے ہیں. لیکن پنجاب جماعت کے اندر ساتھ ساتھ یہ بخار اس لیے کہتا ہوں کہ یہ بخار نکلا نہیں ہے ابھی تک بھی. آج بھی پنجاب کی جماعتوں کے اندر جھگڑے ہیں کہ جو حضرت امام تک چاہتے ہیں, شاہ کریم تک چاہتے ہیں. ہمارے دلوں کے اندر مذہب نے اثر نہیں کیا ہے, ہمارے دل جو نرم ہونے چاہیے وہ نہیں ہوئے. جاگ بگڑ گئی, دودھ بھی بگڑ گیا, دہی بھی نہ بنا, لسی بھی نہ بنی. ہمارے اندر دکھاوا بہت ہے اور دلوں کے اندر گانٹھیں بنی ہوئی ہیں. مذہب میں یہ چیز نہیں چلتی. گجراوالا کے جھگڑے بھی امام کے پاس گئے ہوئے ہیں. 5-7 برس پہلے یا ایسی حالت تھی کہ مولانا حضرت امام کو اس کے لیے اسپیشل آدمی بھیجنے پڑے. میں نے یہ باتیں اس لیے کی ہیں دینداروں کہ آج میری خود 86 برس کی عمر ہو گئی, میں امرتسر پیدا ہوا ہوں, میں پنجاب ساری گھوما ہوں, پنجاب کو جانتا بھی ہوں. پنجاب کے لوگ ہیں حقیقی لوگ ہیں, ضدی ہیں. سرگودا چنیوٹ اس علاقے کے اندر جماعت میں فتنہ کر دیا. امام کا فرمان ہے کہ میں نے اپنے بیٹے کے بیٹے امام شاہ کریم کو پیری اور امامت کا ذمہ دیا ہے, لیکن وہاں کچھ ایسی جماعت میں تقسیم ہو گئی, یہاں تک کہ پرنس علی خان کو امام ماننے لگ گئے, حاضر امام کو نہیں. پرنس علی خان نے میسج بھیجا کہ میں نہیں, میرا بیٹا امام ہے, پھر بھی نہ مانے. مولانا حضرت امام نے مشنری مرحوم عالم شخص کا غلام علی شاہ اس کو بھیجا, پھر بھی نہ مانے. 90 کے اندر میں خود وہاں گیا ان کو سمجھانے کے لیے. میں نے یہ حقیقتیں, یہ ہسٹری اس لیے بیان کی ہے کہ ہسٹری میں سے हमें सीखना है और अपनी गलतियों में से सीखना है। इंसान से भूल हो जाती है तो उसको करेक्ट कर देता है। आप खत लिखते हो ना किसी को, तो खत लिख के फिर पढ़ो, ओहो यहां भूल हो गई, तो वो काट के उसको ठीक कर देते हो। तो अपनी जिंदगी के अंदर भी ये होना चाहिए कि अगर हमसे गलती हो गई, मान लो हम इंसान हैं, फरिश्ते नहीं हैं, हमारे अंदर बदियां बुराइयां दुश्मनी हसद नहीं होना चाहिए। ये नूर का मजहब है, इस्माइली मजहब जो है फरिश्तों का मजहब है। ये वो मजहब है कि जो नबियों और इमामों ने अपनी उम्मत को दिए। हमारा मजहब जो इस्माइली तरीका है, इस्लाम दीन है, लेकिन यूं मत समझना कि रसूलुल्लाह के टाइम से हम लोग इस्माइली हैं। हम लोग इसके पहले भी थे, उस वक्त हमारा नाम इस्माइली नहीं था, लेकिन इमामत का नूर हर जमाने के अंदर रहा है। और हमको हमारे पीरों ने कहा है, कुरान शरीफ की हमें तालीम दी है। अल्लाह कहता है कि कोई मुल्क ऐसा नहीं कि जहां मेरे नबी नहीं गए, कोई ऐसी कौम बाकी नहीं कि जहां मेरी हिदायत नहीं गई। तो 1400 साल पहले रसूल अकरम हैं, तो उसके पहले क्या हिदायत खुदा की नहीं थी? आम मुसलमान ये समझते हैं कि इस्लाम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से पैदा हुआ। अल्लाह कहता है कि तमाम नबी जो थे वो मुसलमान थे, तो उसका मतलब यह कि इस्लाम मोहम्मद से नहीं चला, उसके पहले इस्लाम था। और अगर खुदा का ये कहना कि हर मुल्क के अंदर मेरे नबी मेरे हिदायत करने वाले आदि गए, तो हिंदुस्तान में भी गए होंगे ना, यूरोप में गए होंगे, अफ्रीका में गए होंगे। तो इस पॉइंट को मद्देनजर रख के हमारे विज्ञानों के अंदर जो कुछ अवतारों के ऐसे नाम आते हैं, तो हम भड़क उठते हैं कि ये हिंदू की बात है। अरे सोचो तो सही, खुदा की बात भूल गए? खुदा की बात भूल गए? खुदा कहता है कि हर मुल्क में मेरे हादी गए, हर कौम के अंदर मेरे हादी गए, तो हिंदुस्तान के अंदर भी खुदा ताला के नूर के हादी थे, राम हैं या कृष्ण हैं, जो उनके डेटीज हैं, वो खुदा ताला की तरफ से ही इंसानों को हिदायत के लिए आए थे। कुरान शरीफ लेखो तो उसके अंदर यहूदियों के पैगंबरों के नाम हैं, लेकिन हम उसको कबूल करते हैं। 1,24,000 नबी आए कुरान शरीफ में से हमको, और दूसरी जो किताबें तौरात जबूर है उसमें से मिलाओ तो 96 नबियों के नाम मिलते हैं। तो बाकी 1,24,000 में से 100 निकालो तो 1,23,904 पैगम्बरों के नाम की तरह नहीं मिलते। मगर हमारा जो इस्माइली तरीका है, इसमें हमारे पीरों ने हमें बहुत अच्छी हिदायत की और हमें इल्म दिया कि खुदा के बंदे हर जमाने में थे, हर मुल्क में थे, हर कौम के अंदर थे, और खुदा ने उन्हें हिदायत की। हम इस्माइली बहुत खुश नसीब हैं कि आज सारी उम्मत मोहम्मदी के अंदर कहीं भी इमाम नहीं, कहीं भी हादी नहीं, कहीं भी ऐसा नहीं कि जिसको उले अमर कह सके। आज अगर मिसाल के तौर पे हमारी जमात के अंदर कभी दो टुकड़े हो जाए, दो टुकड़े से मेरा मतलब यह है कि मिसअंडरस्टैंडिंग हो जाए, एक ग्रुप एक बात कहे, दूसरा ग्रुप दूसरी बात कहे, तो इमाम का तालीका आवे ये ग्रुप सच्चा ये नहीं, सर झुका देते हैं और झगड़ा दें। ये बात दुनिया की कोई कौम के अंदर नहीं है। इसीलिए हमें फिर ये हमेशा कहते आए कि फरमान मानो तो फेरा टले। हमारा मजहब यह है कि हम हजर इमाम का फरमान माने। आज हम तीन वक्त की दुआ पढ़ते हैं हजर इमाम के फरमान से, मानो कि कल मौला तालिका भेज दे रहे और कहे कि तुम नमाज दुआ न पढ़ा करो, जमात खाने में ढोल बजाया करो। हम ढोल बजाएंगे। हमारा मजहब हजर इमाम का हुक्म मानना है। किसी मुल्ला मौलवी के कहने से हमारा मजहब नहीं चलता। कोई मिशनरी कोई दाई जमात को लीड नहीं कर सकता अपनी मर्जी से, सिवा के हजर इमाम का हुक्म होना चाहिए। ये मुखी कमड़िया बैठे हैं जमात के अंदर, मौला की मसनद पे बैठे हैं, इनको इमाम का अमर मिला हुआ है। जब इनका ओहदा पूरा हो जाएगा तो ये उठ के सामने बैठ जाते हैं, वहां कोई दूसरा बैठता है। इस बात से हमें समझना चाहिए कि अमर जो है इमाम का वो ऊंचा है सबसे। ये तो बुजुर्ग हैं अल्हम्दुलिल्लाह, लेकिन अगर कोई 5 बरस का लड़का इमाम मुखी बना के बिठा दे रहे तो बाप उसके सामने हाथ जोड़ता है। इसमें ये मजहब की जो तहकीकात है उसमें ये चीजें हैं। 1946 में मैं अभी पहली दफा गया अफ्रीका, तो मोम्बासा के अंदर 21 बरस के लड़के को मौला ने मुखी बनाया। 21 बरस का लड़का, और 70 बरस का उसका बाप उसके पास आके हाथ जोड़ता था, हाथ चूमता था। यह है हमारा ईमान और हमारा सिस्टम। अमर है वो सब कुछ है, अमर सब कुछ है। और ये हुक्म है हजर इमाम का, इसलिए जिंदा रहो। हम लोग हर रोज जमात खाने में इमाम के फरमान सुनते हैं, लेकिन अपने घरों के अंदर भी फरमान पढ़ा करो। आधा पेज एक पेज हर इस्माइली घर के अंदर फरमान पढ़ा जाना चाहिए, और उन फरमान के ऊपर ख्याल करो कि मौला ने फरमाया तो क्या मैं इस पर अमल करता हूं। एक मिसाल देता हूं। हजर इमाम ने एक फरमान किया कि तमाम मर्द अपने खीसे के अंदर तस्बीह रखो, और मैं अपनी रूहानी बच्चियों को कहता हूं कि वो अपने पॉकेट में तस्बीह रखो। यह फरमान सबने सुना हुआ है। क्या आप सबके पास खीसे में तस्बीह होती है? फरमान का पता है ना? कितना मामूली सा अमल करने की बात है। मौला कहता है कि तुम दिन के वक्त अपने खीसे में तस्बीह रखा करो, और तुमको कहा जब तुम बाहर निकलो तो अपनी पॉकेट में तस्बीह लेके निकलो, और जब भी तुम्हें मौका लगे तस्बीह निकाल के या अल्लाह या अल्लाह या अली या मोहम्मद तस्बीह निकालो। 10 दाने निकालो, 50 दाने निकालो, ये मौला ने नहीं कहा, लेकिन तस्बीह खीसे में रखो और कहीं भी मौका मिले तो तस्बीह निकाल के शर्म किए बगैर कोई की अल्लाह अल्लाह करो, अली अली करो। हम करते हैं। इतना सा फरमान नहीं मान सके, इसीलिए हमारे दिल की खिड़कियां खुलती नहीं, हमारे दिल अंधेरे में पड़े हुए हैं, हमें रोशनी नहीं मिलती। दुनिया की मुश्किलें मुसीबतें भी हमें नहीं छोड़ती हैं। अगर हम फरमान माने तो हमें फरमान की बरकत से अक्ल में इजाफा होगा। अगर हम फरमान माने तो फरमान की बरकत से हमारी तंदुरुस्ती बढ़े, हमारी मुश्किलें दूर होंगे, اگر ہم ایک فرمان مانے تو دوسرا فرمان ماننے کے لیے توفیق ہو گئے، اور ہم اپنے فرمانوں کو یا اپنے امام کے فرمانوں کو سینے سے لگا کے رکھو. اے مومنوں، اے میرے بھائیوں، میری بیٹیوں، میری بہنوں، مذہب کو اچھی طرح سمجھو اور مذہب کے اوپر عمل کرو. خدا تعالیٰ کہتا ہے تمہارے اندر سب سے مکرم یعنی آنریبل، عزت والا، ابرو والا وہ ہے کہ جس کے اعمال اچھے ہیں. ان اکرمکم عند اللہ اتقاکم، تمہارے اندر وہ آنریبل ہے کہ جس کے اعمال اچھے ہیں. ہمارا مذہب یہ ہے کہ امام سلطان محمد شاہ فرمایا کہ تم ایسے بنو کہ آغا خان کے مرید فرشتے جیسے ہیں. خدا نے قرآن میں ایسا نہیں کہا کہ جو بہت نمازیں پڑھتا ہے وہ تمہارے اندر بزرگ ہے، یہ نہیں کہا. اعمال اچھے ہیں وہ اچھا ہے، کیونکہ خدا تعالی نے مذہب انسان کے لیے بھیجا کہ انسان شیطانیت نہ کرے، انسان بگاڑ نہ کرے، بربادی نہ کرے، اپنا اور دوسرے کا نقصان نہ کرے، سکون رہے، سلامتی رہے. اس لیے مذہب دنیا میں آیا ہے. مذہب نے منع کرتا ہے کسی کا مال لینے کے لیے. کئی لوگ ایسے ہیں ادھار لیتے ہیں واپس نہیں دیتے، کئی لوگ ایسے ہیں چوری کا دھندا کرتے ہیں اور اس میں سے کھانا کھاتے ہیں، عقل خراب ہوتی ہے، حسد کرتے ہیں، غیبت کرتے ہیں، بدماشیاں کرتے ہیں اور ہم سمجھتے ہیں کہ ہم اسماعیلی ہیں. یہ چیزیں ہمیں سوچنے جیسی ہیں، یہ سوچنے جیسی چیزیں ہیں، اور اسی لیے ہمارا ایمان مضبوط نہیں ہوتا. اور جب ہم غیروں کے پاس جاتے ہیں تو غیر قوم کے لوگ ہمیں میں نے تانے مارتے ہیں. میں نے کراچی کے اندر اس کے اوپر بہت زوردار واضح کی ہیں کہ جب مسلمانوں سے ملتے ہیں تو مسلمان ہم کو کہتے ہیں تم مسلمان نہیں. کیوں بھائی؟ تم نماز نہیں پڑھتے. ابھی تمہیں کوئی بولے کہ نماز نہیں پڑھتے تو کیا نماز نہیں پڑھتے؟ ابھی ہم نے کیا کیا ہے؟ دعائیں پڑھی ہیں نا. نماز جو ہے وہ پرشین ورڈ ہے، فارسی زبان ہے. قرآن میں کہیں بھی نماز کا لفظ نہیں، کیونکہ وہ عربی نہیں ہے. ایرانی لوگ نماز کہتے ہیں، عربی کے اندر صلات کہتے ہیں یا دعا کہتے ہیں. صلات کا مطلب ہی دعا مانگنا ہے. میں بار بار سب جگہ ریپیٹ اس لیے کرتا ہوں کہ جماعتوں کو پتہ لگے کہ مسلمان پانچ وقت کی نماز پڑھتے ہیں، 17 رکعتیں ہوتی ہیں. ہم 3 وقت دعا پڑھتے ہیں، 18 رکعت پڑھتے ہیں. ہم مسلمانوں سے زیادہ نماز پڑھتے ہیں، 1 رکعت زیادہ پڑھتے ہیں. اور ہم جس طرح پڑھتے ہیں مسلمانوں کے اندر یہ طریقہ نہیں ہے. ہمارے جماعت خانوں کے اندر بچے گود میں سوئے ہوتے ہیں، بڑی عمر کے لوگ آتے ہیں، بیمار آتے ہیں، پاؤں نہیں چلتے، اپاہج آتے ہیں. مسجدوں میں اس طرح سے نہیں جاتے. تو ہمارا جو طریقہ ہے شریعت کے اوپر نہیں ہے. ہمارا طریقہ صوفیانہ طریقہ ہے. اس لیے ہمیں جو اماموں نے پیروں نے رستہ بتایا ہے اس پہ قائم رہو. دوسروں کی باتیں سن کے اپنے مذہب کو خراب کہنا، دوسروں کی باتیں سن کے اپنا مذہب چھوڑ دینا، دوسروں کی باتیں سن کے اپنا ایمان خراب کرنا، یہ بات برابر نہیں ہے. اپنے مذہب کی اسٹڈی کرو، سمجھو کہ ہمارا مذہب کیا ہے. اگر ہم جماعت خانے کو اور مسجد کو کمپیئر کریں تو ہمارے جماعت خانے کی چیزیں مسجد میں نہیں ہوتی، نالی نہیں ہوتی، جورا نہیں ملتا، نیاز نہیں پیتے، سگریٹ نہیں کھاتے، تو کیا ہم اپنا مذہب چھوڑ دیں؟ رسول اکرم نیاز پلاتے تھے، رسول اکرم نادی کرتے تھے، رسول اکرم جھورا دیتے تھے، رسول اکرم چھانٹا دیتے تھے، رسول اکرم ستانے ڈالا کرتے تھے. ہم لوگوں کو، عام مسلمانوں کو ان باتوں کا پتہ نہیں ہے، حالانکہ یہ سب کی چیزیں حدیثوں میں موجود ہیں. حدیثوں کے اندر سے ڈھونڈنی چاہیے، وہ چیزیں ان کو یاد رہتی ہیں کہ جو حضرت عمر یا حضرت ابو بکر یا حضرت عثمان کے موارے میں ہوئے، علی کی بابت میں مسلمان ناک چڑھاتے ہیں، کیونکہ ان کو پہلے سے یہ چیز سکھائی گئی ہے. علی خدا کا نور ہے. رسول پاک فرمایا کہ انا و علی النور واحد، میں اور علی ایک ہی خدا کا نور ہے. علی کے متعلق حدیثیں بھری ہوئی ہیں. مرتضی علی کے لیے رسول اللہ فرماتے ہیں کہ ایماندار کون ہے پتہ؟ لوگوں نے کہا نہیں یا نبی، آپ بتاؤ. فرمایا جو علی سے محبت کرتا ہے وہ ایماندار ہے، جو علی سے بغض رکھتا ہے وہ کافر ہے. مرتضی علی فرماتے ہیں کہ جدھر علی ہوتا ہے نا حق ادھر ہوتا ہے. آپ نے ایسا نہیں کہا کہ حق ادھر ہے جدھر علی، جدھر حق یعنی علی ادھر ہے کہ جدھر حق ہے، ایسا نہیں کہا. یہ کہا کہ حق ادھر ہے جدھر علی ہے. تو علی کا جو مرتبہ ہے وہ نبی نے کہا مگر کتابوں میں چھپ گیا. غیروں کی باتیں مت مانو، اپنے گھر سے دیکھو. اگر کسی بچے کی ماں کالی ہے، بد روپی ہے، اس بچے کو ایک خوبصورت ماں لے کے دو، کہو کہ دیکھ تیری ماں سے یہ کتنی خوبصورت ہے، تو اس کی نظر میں خوبصورتی کوئی چیز نہیں، وہ اپنی بدصورت ماں کو ہی لپکے گا. خوبصورت ماں قبول نہیں ہے اس کو. یہاں بات محبت کی ہے. ہم حضرت امام کو محبت کرتے ہیں، ہم حضرت امام سے پریم کرتے ہیں، اور یہ چیز، یہ محبت دل و جان سے ہوتی، جان مال سے ہوتی ہے. لوگوں کے کہنے سے ہم اپنا مذہب نہیں چھوڑ سکتے، لوگوں کے تانے مینے مارنے سے ہم اپنا حقیقت کا جو دین ہے وہ نہیں چھوڑ سکتے. اس لیے یہ لازم ہے کہ آپ اپنے مذہب کی اسٹڈی کرو، مذہب کی کتابیں پڑھو، اس کے اندر سے علم حاصل کرو اور عبادت کیا کرو. خاص طور پہ صبح کی عبادت بہت ضروری ہے. ہمارے اسماعیلی مذہب کے اندر ایک ظاہر اور ایک باطن جو ہے، ظاہر میں تو ٹھیک یہ جماعت خانہ ہے، دعا پڑھتے ہیں، گنن بولتے ہیں، لیکن باطن یہ ہے کہ صبح 4 بجے اٹھ کے عبادت کرو. اگر بول نہیں ہے تو حضرت امام فرمایا جب تک تمہیں بول نہ ملے تب تک تم پیر شاہ کا یا علی کا جواب کرو، لیکن صبح اٹھو، عبادت کرو، اپنی زندگی سدھار کے آرام والی بنے، خوشیوں سے بھری زندگی ملے، دکھ نہ ہوئے. آدھی روٹی کھاؤ مگر سکھ کی کھاؤ. مال و دولت کے پیچھے بھاگ کے ہم اپنا ایمان بگاڑیں یا اپنی تندرستی بگاڑیں، اے مومنوں، وہ چیز برابر نہیں ہے. اسماعیلی طریقہ صحیح طریقہ ہے. حضرت امام کے نور کے نیچے ہم لوگ اس طریقے کے اوپر عمل کرتے ہیں. اگر ہم اپنے طریقے پہ چلیں تو ہمارے گھروں میں جھگڑے نہ ہوئے، ہماری جماعتوں میں جھگڑے نہ ہوئے، ہمیں کار روزگار میں برکت ملے، ہمارے دلوں میں خوشیاں ملیں، ہمیں امام کی طرف سے سکون ملے، پروٹیکشن ملے، ہمارا مذہب ہمیں خوشیاں دیتا ہے. انشاءاللہ مولا آپ کی سب نیک عمر جب پوری کرو، حقیقتی سمجھ لے لو، آفت بلائیں دور کرے مولا، آپ کی آل اولاد کی ایمان کی سلامتی بخشے مولا، بلائیں دور کرے، بیماریاں دور کرے،
آپ کے کار روزگار میں برکت دے گا، رزق میں سکون اور سلامتی دے گا، آپ کے دلوں میں خوشیاں اور نعمتیں دے گا. مولا آپ کی آل اولاد کی، آپ کی جماعت کی اپنی پروٹیکشن دے رہے، نیک امیدیں پوری کریں، سکھی اور آباد بنو. آئی زندہ
یا مولانا حضرت امام پر اپنا مولانا کا قدم نشان دائم رکھ.